TNP के बारे में ये बात दुरुस्त ना हो। बात यह कि आप तो खैर ऐसे शोबे से मुंसलिक हैं कि आपको ये बताने की जरूरत नहीं है कि आज की दुनिया में सच तलाश करना कितना मुश्किल काम है। डिस इन्फॉर्मेशन, मिस इन्फॉर्मेशन और इन्फॉर्मेशन, ओरिजिनल इन्फॉर्मेशन तो उसको तो आपको बहुत देखभाल कर देखना पड़ता है। लेकिन मैं एक काउंटर सवाल आपसे करना चाहूंगा, और इस जो भी हाई हैंडेडनेस आप समझ लें या जो गलतियां फौज करती है, आप ये बताएं कि इस मुआशरे में जहां पर ये तो किसी को इतराज ना हो कि आप पैसे के जोर पे MNA बन जाए और फिर MNA के जोर पे पैसे बनाएं, आपको इस बार पर तो कोई इतराज ना हो कि पैसे के जोर पे आप खरीद लें MNAs को, MPAs को और चेयरमैन बन जाए या कुछ बन जाए, मीडिया पर आपको कोई इतराज ना हो कि जो मर्जी कहे और वो ये इस बात को बुरा मनाए कि जी हमें, हमसे आप क्यों पूछ रहे हैं कि ये खबर किधर से आई है, ये खबर दुरुस्त है या ये खबर दुरुस्त नहीं है, जुडिशरी पे आपको कोई इतराज ना हो कि कल जो वकील मुख्तलिफ पार्टियों के पक्के उनके अफिलियेटेड वकील थे वो आज जजेस बना के बिठाए गए हैं, मैं लेटरल एंट्रीज की बात कर रहा हूं, आपको इस बात पर कोई इतराज ना हो कि आज मैं हेड हूं एक पार्टी का, कल मेरी बेटी हेड होगी और फिर मेरा बेटा हेड होगा और बाकी जो पुराने लोग हैं हाथ बांध के उनके सामने खड़े हों और आपको मेरी बंदूक पे बहुत इतराज हो। मैं मानता हूं ये मेरी गलती है, लेकिन ये गलतियां माशरती पूरे माशरे में यक वक्त अगर आप इसके ऊपर गौर व फिक्र नहीं करेंगे, जुडिशरी में लेटरल एंट्रीज आती रहेंगी और यही लोग जो मुख्तलिफ पार्टियों में वकील थे, पार्टियों का पक्का हिस्सा थे, वो आके जजेस बन के बैठेंगे तो उनके दिल में कड़वाहट क्यों नहीं होगी। और मीडिया अगर ये कहेगा कि मुझे मादर पितर आजाद छोड़ दो, मुझसे बिल्कुल ना पूछो कि मैं क्या हूं, और पॉलिटिकल पार्टी को कोई ना पूछे कि ये मौरूसियत आपने लाके हमारे सर पे बिठा दी और आप किसी भी तरीके से हर पार्टी खानदान की पार्टी बन गई, तो मेरी बहन अगर आपको इतराज करना है तो ओवरऑल कीजिए, सब पर कीजिए, सिर्फ फौज पर इतराज करेंगी तो वो फिर मुझे इतराज होगा।
सर आपने इतनी खूबसूरत बात कही है, मैं तो ओपनली इस बात, मेनी पीपल दे डोंट लाइक मी, मैं तो ओपनली कहती हूँ कि यहाँ पे तो बिल्कुल चाइना वाला इनकलाब चाहिए, ठीक है, और टर्की के मैं और आप एहसानमंद भी जरूर हैं, बहुत कंट्री था जो कॉलोनी नहीं बना था क्योंकि उन्होंने सबसे पहले वो जो है ना रिलीजियस लीडर्स को खत्म किया था। आज मैं सर जब रिलीजियस लीडर्स को ही देखती हूँ तो क्या है, एक बच्चियों का रेप हो रहा है, यानी इस मुआशरे के बीच में इतनी बुराई आपको दिखती है तो फिर आप मासूम कलियों को और बच्चों को क्यों खराब कर रहे हैं। यानी वो इमाम जो है अपनी स्टेटमेंट्स को बदल करते हैं, और ये आज से नहीं है, ये चीजें तो बहुत पीछे से चलती चली आ रही हैं। जब हमारे बीच में हमारे जैसे लोगों को नामजद किया जाता है लोगों के दिमागों को खराब करने के लिए, इसके अलावा मैं सिर्फ इतना कहती हूं कि इस वक्त अगर पाकिस्तान में इलेक्शन का जो कोहराम मचा हुआ है, एक तो कोविड की सूरत हाल बैड थी, इनको इलेक्शंस को ये जो थे मुअख्खर कर देना चाहिए था, मगर अब वो कहा जाता है कि सिलेक्टेड चेंज हो गए, पहले इमरान खान थे, इमरान खान इज अ वंडरफुल मैन बट इट्स वेरी अनफॉर्चुनेट ही इज वेरी स्टबर्न मैन, यस वी डू एग्री अबाउट दैट, बट अब वो कहते हैं कि सिलेक्टेड जो हैं वो बन गए हैं आपके पीपल्स पार्टी और शहबाज शरीफ, तो क्या इस कौम का होगा कि जो जीत जाता है वो कहता है बल्ले बल्ले और जो हार जाता है वो कहता है रिगिंग हुई।
बस ये तो एक रीत है, और मैं ये कहा करता हूँ गो के वो हो सकता है इस तनाजर में वो बिल्कुल मुंतबिक ना बात आती हो, लेकिन चूंकि हम गुफ्तगू कर रहे हैं कि मैं ये कहा करता हूँ कि जब मार्केट में बकाऊ माल अवेलेबल हो तो आप सिर्फ खरीदार को कैसे दोष दे सकते हैं, आप उस माल को उठाएं वहां से ताकि वो माल अवेलेबल ना हो। मैं बात कर रहा हूँ ये सिलेक्टेड की, और मैं बात कर रहा हूँ खरीद और फरोख्त की और उसकी, अगर आप ये कहें, अगर ये मैं मान भी लूँ, और मैं मुझे इस चीज़ का कोई इल्म नहीं है क्योंकि मैं इंटेलिजेंस में रहा नहीं और मुझे नहीं मालूम कि ये किस तरीके से जोड़ तोड़ होते हैं, लेकिन अगर होते हैं तो आप ये बताइए कि आज कोई 10 MNA MPAs बैठकर एक अगर प्रेस कॉन्फ्रेंस करें और कहें कि जी हम हैं वो लोग जिनको फलाने ब्रिगेडियर साहब ने कहा था कि आप यहां से उधर चले जाएं, उधर से उधर चले जाएं, तो कोई बताए क्या क्या साथ रह जाएगी फौज की, किसी ने आज तक बैठकर ये बात की है? और जब ये जैसे मैंने कहा कि बाकी हर तरीके से खरीदो फरोख जायज है, تو یہ والی ناجائز کیسے ہوگی؟ آلدو میں اس کا حامی نہیں ہوں، میں تو کہتا ہوں کہ فوج کو اپنے دائرے میں رہنا چاہیے، لیکن اگر کسی کو اعتراض ہے کہ یہ بکاؤ مال بہت بک رہا ہے اور کبھی ادھر جا رہا ہے اور کبھی ادھر جا رہا ہے، تو اس مال کو اٹھائیں مارکیٹ سے، اور صرف خریداروں کے اوپر اعتراض کرنا کافی نہیں ہے، گو کہ وہ بھی بات اس کو بھی میں اس کی میں حمایت نہیں کر رہا، اس کو میں ڈیفینڈ نہیں کر رہا، تو اس چیز کا بھی دھیان کرنا چاہیے. وہی سارا سارا معاشرت، یہ ساری بات معاشرتی لیول، معاشرت کی لیول کی ہے اور کیا اویلیبل ہے کیا نہیں ہے. میں وہ جو آپ بات کر رہی تھی اس سے مجھے، اگر آپ مجھے موقع دیں تو میں تھوڑی سی ایک بات کرنا چاہوں گا کہ یہ جو انٹیلیجنس ایجنسیز اور یہ جو لوگوں کے سلسلے میں بات ہے، یہ جب فوج نے یہاں پر کام کیا، جب آپ کو پتا ہے سوات میں تقریباً یہ چھا چکے تھے
جی طالبان،
مسکرینٹس ہیں جی طالبان
جی،
تو وہاں پر فوج نے پہلے یہ حکمت عملی کی کہ پہلے وہاں سے جتنے سیویلینس تھے ان کو وہاں سے نکالا، کیونکہ اگر آپ مدبھیڑ ان کی موجودگی میں ہوتی تو پھر یہ بہت امکان تھا کہ کولیٹرل ڈیمیج بہت زیادہ ہوگا. تو ایک ٹائم یہ آیا کہ وہاں پر صرف ٹیررسٹ تھے اور فوج تھی اور کوئی نہیں تھا، اور آپس میں ان کی ایک اوپن وار تھی، جنگ تھی جو کہ وہاں پر ہوئی. بہرحال وہ کچھ لوگ پکڑے گئے، اور پہلے فوج نے یہ مطالبہ کیا جی ہمیں ان کے اوپر مقدمہ چلانے دیں تھرو ملٹری کورٹس، تو حکومت نے منع کر دیا. انہوں نے کہا جی اچھا نہیں لگے گا، پوری دنیا کہے گی کہ یہ آپ نے کیا کیا، کہ اگر آپ نے پکڑ لیے تو ملٹری کورٹس میں کیسے مقدمہ چلا سکتے ہیں. انہوں نے دہشت گردی کی کورٹس بنائی اسپیشل، اور وہاں پر مقدمہ چلنا شروع ہوا. میں آپ کو صرف ایک واقعہ بتا رہا ہوں، ہم نے ایک بندے کو پیش کیا، بتایا کہ یہ ٹیررسٹ ہے جی، اس نے ہمارے دو سپاہیوں کے گلے بھی کاٹے اور اس نے یہ سب کچھ کیا. تو وہ ان کا جی آپ لے کر آئیں گواہ لے کر آئیں. تو ہم نے گواہ اپنا ایک جے سی او پہلے پیش کیا، جس نے کہا جی میرے سامنے اس نے یہ کام کیا ہے. ایک اور ہے ان کا جی آپ تو پارٹی ہیں، فوج تو ایک پارٹی ہے، تو آپ کی گواہی کیسے مانی جائے؟ ہم نے کہا جی اور باقی تو وہاں کوئی نہیں تھا، کس کی گواہی لے کر آئے؟ انہوں نے اس کو رہا کر دیا، اور وہ پکا بلیک جو کہ گردنیں جس نے کاٹی ہوئی تھی وہ نکل گیا وہاں سے. تو آپ کا کیا خیال ہے، اگر میں کمانڈر ہوتا تو میں کیا کرتا؟ مجھے نہیں پتا اس کمانڈر نے کیا کیا، میں کمانڈر ہوتا تو 5 کلومیٹر باہر جا کے اس کو گولی مار کے اس کو جہنم واسن کر دیتا، کیونکہ مجھے تو پتا تھا کہ اس نے میرے جوانوں کو. تو بہت ساری چیزیں بہن ایسی ہوتی ہیں کہ جب پورا معاشرہ کسی فارمولے کے تحت نہ چل رہا ہو، اور اس میں پھر کوئی ایک کسی فریق کو نہیں کہا جا سکتا کہ تم تو فارمولے کے تحت چلو باقی جیسے مرضی چلیں. تو یہ اس قسم کا ماحول ہے، اللہ تعالیٰ ہماری مدد کرے اور یہ پورا سسٹم جب تک سسٹم ریسیٹ نہ ہو. میں کہا کرتا ہوں کہ دیز اے ریکوائرمنٹ آف سسٹم ریسیٹ، جس میں وہی چار باتیں جیسے میں نے آپ کو پہلے کی ہیں کہ جوڈیشری لیٹرل انٹریز بند کرے، جتنی انسٹیٹیوشن ہیں فوج سمیت یہ اپنے دائرے میں رہیں اور جو کانسٹیٹیوشن کے مطابق عمل کریں، جتنی پولیٹیکل پارٹیز ہیں موروثیت کو ختم کریں، میڈیا جو ہے وہ اس بات پر مصر نہ ہو کہ ہم جو مرضی کہیں، ہمیں ہم سے کوئی پوچھ گچھ نہ ہو. اس کے علاوہ اس ملک کو چھوٹے گورنیبل صوبوں میں توڑا جائے اور ریفارمز کی جائیں پولیس کی اور بیوروکریسی کی، تو یہ ملک راکٹ کی طرح ترقی کرے گا. لیکن جب تک یہ سب کچھ نہیں ہوتا اور صرف مطالبہ کیا جائے کسی ایک انسٹیٹیوشن سے کہ تم تو پیچھے ہٹو نا، تم تو ٹھیک ہو جاؤ، ہم اپنی منمانی کرتے رہیں گے، اس کا تو کوئی امکان نہیں.
سر بہت شکریہ، اور یہ میرا خیال ہے کہ آپ نے بڑی پائے کی بات کہی. میرا ایک بڑا عجیب سا کوشچن ہے، اس وقت اگر پارٹی ہے اور باجوہ صاحب، جنرل باجوہ صاحب از اے گڈ پرسن، حالانکہ اب میں ان کو بڑے دل سے محبت کرتی تھی ایز مائی جنرل، ایز مائی آرمی مین، مگر پرسوں کے بعد سے راحیل شریف کا نمبر ذرا زیادہ ہو گیا، کیونکہ پتہ چلا ہے کہ انہوں نے اپنی والدہ کی فرما برداری کرتے ہوئے 3 پیسز آف لینڈ ان کے پاس تھے، جن میں سے انہوں نے 2 پیسز آف لینڈ جو تھے وہ جوانوں کے نام کر دی، اور انہوں نے اپنی زندگی میں گنوایا بھی، یعنی یہ اس ماں کا بیٹا جس نے اپنے بیٹے کو ایک کو شہید کیا، ایک ان کے بھائی شہید ہوئے. تو بہرحال جنرل باجوہ صاحب امیر آدمی ہے، سیٹھ آدمی ہے، مگر کیا وجہ ہے کہ پاکستان میرا ملک ہے، آپ کا ملک ہے، خدا نخواستہ کچھ ہوگا تو آپ ہی کو حفاظت کرنا پڑے گی اس کی، شاہ محمود قریشی جیسا شخص جو وڈیرا ہے، جو جاگیردار ہے، جو اس برٹش دور سے اقتدار لے کے چلتا چلا آ رہا ہے. سر آپ امیجن کیجئے گا لوگوں کو بے وقوف بنانے کا عالم کہ تمہارے بال کاٹ رہا ہوں تم کو کرونا نہیں ہوگا. وائی ڈونٹ یو سپورٹ دس کائنڈ آف پیپل؟ دیر آر سو مینی ایجوکیٹڈ نائس پیپل آؤٹ دیئر، وائی ڈو یو سپورٹ فردوس آشی کوان that she is not going to get out of screen in any way, shape or manner. She is sitting there with the क्या फेवर्स उनको चाहिए जो आर्मी उनको फेवर्स दे रही है.
ये बात कल भी मैं कहीं कह रहा था कि इस बात का, फॉर एग्जांपल अगर मैं आपसे पूछूं कि आपके पास, आपको किसने ये बताया कि ये फरदौस आशिक कबान साहब है, ये आर्मी की सिलेक्टेड है या आर्मी की चॉइस है. मेरा ख्याल जितना आर्मी उनको हेट करती है, वो मैं आपके बता रहा हूँ, आप हालांकि ये बात मुझे करनी नहीं चाहिए क्योंकि आपने ये बात छेड़ी है, तो शायद आपको अंदाजा ना हो कि वो जो उनकी पर्सनैलिटी है जिस तरीके से वो बात करते
हैं.
जी, तो ये बात डिस इंफॉर्मेशन और बिल्कुल गलत मफरूजे पर मबनी है कि इन लोगों को फौज ने सिलेक्ट किया हुआ है. कोई फौज का दूर दूर तक ताल्लुक नहीं है फरदौस आशिक कवान से, और कोई वजह कोई बताए तो सही. जब आप कहते हैं कि जी अब फौज की वो वजह से आई हुई है वहां पर, तो हो सकता है उन्होंने मशहूर किया इसलिए अपने आप को डिफेंड करने के लिए. फौज कैसे क्या ताल्लुक है? बाकी ये जो आपने बताया, जैसे हमारे वजीर खारजा हैं तो वोट लेकर आए हैं. जब हम कहते हैं कि जी कोई क्वालिफिकेशन होनी चाहिए, कोई 62-63 का इतलाक होना चाहिए, तो यही पार्टियां उमड़ आती हैं कि जी आपको क्या, लोग सब जानते हैं. लोग बेचारे कुछ नहीं जानते, उनको तो बताया नहीं जाता कि जी इसने कर्जा कितना देना है, ये आया कहां से है, इसके अबाउजदाद कौन थे. वो तो और तरीकों से वोट हासिल कर लेते हैं. इसीलिए जब तक आप ये स्क्रूटनी का निजाम ठीक नहीं करते, जो कि फौज का काम नहीं है, जो कि एक पॉलिटिकल सिस्टम का काम है, और ये इस किस्म की तोहमतें लगा देना कि उसको फौज ले आई और उसको फौज ले आई, और आप मतलब एक जो हवा में बात चल रही हो. और जैसे आपको पता है कि ये जो बड़े मुल्क हैं, जितने स्ट्रांग मुल्क हैं, इनके पास जो सबसे बड़ी ताकत है आजकल वो परसेप्शन मैनेजमेंट की है. ये फौजी मिलिट्री ताकत और ये इकोनॉमिक ताकतें ये भी बड़ी चीज है, लेकिन सबसे बड़ी ताकत आज जो अमेरिका के पास है, आज जो रूस के पास है और मुल्कों के पास है, दैट इज परसेप्शन मैनेजमेंट. वो छोटे मुल्कों की पब्लिक की परसेप्शन मैनेजमेंट को टोटल चेंज कर देते हैं. वो ऐसी चीजें मशहूर कर देते हैं कि उनको वापस करने के लिए बहुत हमें कोशिश करनी पड़ती है. बल्कि मैंने कल ही अपनी फौज को ये एडवाइस किया है कि आप परसेप्शन मैनेजमेंट के स्पेशल कोर्सेज चलाएं, ताकि पता चले कि ये कौन सी टेक्निक है, ये किस तरीके से इस्तेमाल की जाती है, लोगों के जहनों के ऊपर कैसे जलगार की जाती है. आप देखें कि आप इतनी पढ़ी लिखी खातून है, लेकिन चूंकि यहां से दूर बैठी है, आपके जहन में ये बिठा दिया गया कि जी फरदौस आशिक अवान को फौज लेकर आई है. फौज को कितने नफरों का स्वाब है इस किस्म की पर्सनैलिटी को आगे लेकर आना. तो ये सारी गलत फहमी है, ये सारी मिसप्लेस इंफॉर्मेशन है, ये सारी डिस इंफॉर्मेशन है, ताकि कौम अवाम और फौज के दरमियान एक वेज पैदा किया जाए. और वो उसकी मुख्तलिफ वजूहात हैं कि वेज क्यों पैदा किया जाए, क्योंकि जब तक पाकिस्तान की फौज अल्लाह ताला के फजल करम से साबित और सालिम है, पाकिस्तान को गुजंद नहीं पहुंचाया जा सकता. लेकिन अगर इसके नीचे से कंबल खींच दिया गया, जो कि अवाम की सपोर्ट है, वो जब भी खत्म होगी तो ये फौज किसी काम की नहीं होगी, और हमारे जो एनमी है इसी पर काम कर रहे हैं, और हमारे बड़े बड़े पढ़े लिखे लोग जो है ना इसमें ड्यूप हो जाते हैं, अनफॉर्चुनेटली.
सर आपने बड़ी खूबसूरत बात की, और मैं तो एक उम्र गुजर गई, मैं तो यही रोना रो रही हूं कि पाकिस्तान में सीटें बिकती हैं, हर चीज बिकती है. क्या वजह है कि पाकिस्तान में एलोकेट नहीं किया जाता बजट फॉर दिस परसेप्शन मैनेजमेंट के लिए, परसेप्शन बिल्डिंग के लिए? यानी सिक्स वॉर, मैं तो पांच वॉरफेयर पे अटकी हुई थी, समीउल्ला मलिक साहब छठा वॉरफेयर भी ले आए हैं. यस, एंड आई नो कि आप एक ही खबर को आप अखबार बना के इतनी बुझाड़ करते हैं कि पीपल चेंज देयर माइंड अकॉर्डिंगली, दे आर टोटली ब्रेन वॉश्ड. व्हाट इज द प्रॉब्लम? वी सी इंडिया एलोकेटिंग मनी एंड इसमें वो काम कर रहा है. क्या प्रॉब्लम है पाकिस्तान की, और पाकिस्तान आर्मी क्यों इंटरफेयर नहीं करती, इंटरवीन नहीं कर रही इसमें, कि वी नीड टू डेवलप दैट काइंड ऑफ इमेज एंड वी नीड टू हैव दीज मीडिया सेल्स टू डेवलप एंड बिल्ड दैट काइंड ऑफ परसेप्शन.
जी मेरा ख्याल है कि इसकी जरूरत है. असल में जो आज की जंग है, आज की जंगे हैं, ये अभी फौज के दायरे कार से बाहर है. मतलब फौज उस अंदाज में जिसको कि हम समझते हैं, आजकल की जंगें टैंकों और तोपों की जंगें नहीं रही मेरी बहन, और आप अच्छी तरह समझती हैं. आज की जंगें वो हैं जहां आप बैठी हैं, आप पाकिस्तान की जंग लड़ रही हैं, और आप पाकिस्तान की जंग फौज से भी ज्यादा इफेक्टिवली लड़ सकती हैं और लड़ रही हैं अल्लाह ताला के फजल करम से. बुनियादी तौर पर ये चीज अभी एक लेवल ऊपर चली गई है, ये फौज से भी मावरा है. ये चीजें जो फिफ्थ जनरेशन वॉर और सिक्स जनरेशन वॉरफेयर है, لیکن آپ درست کہہ رہی ہیں کہ اگر کوئی اور اس کا دھیان نہیں کرے گا تو فوج کو تو پھر کرنا ہی ہے, اور فوج ذرا سستی میں مانوں گا کہ تھوڑا سست رہی ہے اس معاملے میں. وہ انہوں نے زیادہ تر توجہ کائنیٹکس پر دی ہے کیونکہ وہ یہ سمجھتے تھے کہ نان کائنیٹکس ان کے پرویو میں نہیں ہے اور کوئی اس کو دیکھ رہا ہوگا, لیکن جب پتا چلا کہ کوئی بھی نہیں دیکھ رہا تو میرا خیال اب ان کو یہ احساس ہوا ہے کہ یہ کام ہمیں ہی کرنا پڑے گا. تو ایسے بہت سے کام ہیں جب کوئی اور نہیں کرتا تو پاکستان میں فوج کو کرنے پڑتے ہیں, تو اللہ تعالیٰ کے فضل و کرم سے اس پر بھی ابھی کام شروع ہے, اور آپ دیکھیں گی کہ اس کے اثرات آپ کو اگر چند مہینوں میں نہیں تو ایک آدھ سال میں ضرور نظر آئیں گے. ہم پچھڑے ہوئے ہیں, ہم ذرا پیچھے ہیں, لیکن ہم اس کا ادراک پا چکے ہیں, اور آپ دیکھیں گے جلدی ہم اس پر بہت آگے جائیں گے اللہ تعالیٰ کے فضل و کرم سے انشاءاللہ.
بہت شکریہ ملک صاحب. آپ نے کوئی سوال کرنا, میرے دو سوال اور بھی ہیں, مگر اگر آپ کوئی کوئک کوسچن کر لیں, کیونکہ وہ کہتے ہیں نا اس وقت ہمارے ہاتھ میں ہیں تو ہم ان سے جتنا فائدہ لے سکیں.
میں تو خود چاہ رہا ہوں کہ آپ مجھے بالکل نچوڑ لیں جتنا ممکن ہے.
بہت
ایسا موقع دیا
کہ میں آپ پروگرام کو بہت سنجیدہ کر دیتی ہیں. میں اس میں ایک اور فلسفی چھوڑنا چاہتا ہوں. میرے پچھلے دنوں ایک میرے دوست ہیں, بڑے انٹلیکچوئل ہیں وہ, تو ان کے بڑے بھائی کا انتقال ہو گیا, تو میں نے جواب میں ان اللہ کے ساتھ انہیں یہ دعا بھی لکھی کہ اللہ تعالیٰ نے جنت الفردوس عطا فرمائے. تو انہوں نے کہا کہ ملک صاحب جنت کی دعا کیجئے, فردوس کا میں دیکھ لیا ہے.
صحیح صحیح. میں جنرل صاحب بالکل اللہ نہ کرے, میں تو کہتی ہوں ان پولیٹیشین سے کسی طرح سے, جو چند ایک جیسے آپ نے یہ کہا کہ کہاں سے یہ ڈیولپ کیا, کیونکہ آئی سی وہ کوئی چیز ڈیلیور نہیں کر سک رہی. ان کا بات کرنے کا انداز بڑا مختلف سا ہے. پاکستان میں جب میں منسٹریز کی بھی بانٹ دیکھتی ہوں تو وہی منسٹر گھوم پھر کے دوبارہ اسی, پھر شاید اگر آرمی کی انٹروینشن نہیں ہے تو ہو سکتا ہے پھر وہ جو بکے ہوئے لوگ ہیں وہ اگر ان کو منسٹری نہیں ملے گی تو وہ پارٹی کو چھوڑ دیں گے اور پارٹی دھڑام سے گر جائے گی, شاید پھر یہ صورتحال ہوگی. وہ لالم
میں چھوٹا سا سوال کرنا چاہتا ہوں, آپ نے اجازت دی ہے تو میں ضرور سب سے سوال کر لوں, کیونکہ میں ان کے مختلف پروگرامس بھی دیکھتا ہوں اور بہت چیزیں سیکھتا بھی ہوں, بہت سی ایسی چیزیں. گزارش یہ ہے کہ لودھی صاحب یہ فرمائیے کہ پاکستان کے اندر جب ریاض, ملک ریاض بلڈرز کا نام اس لیے میں لے رہا ہوں, ملک ریاض نے اسلام آباد میں بیٹھ کے سر پہ قرآن رکھ کے اور حلفن شواہد کے ساتھ یہ کہا کہ میں چیف جسٹس افتخار کے بیٹے اسلام کو کس کس ملک میں لے کے گیا, کہاں کہاں جا کے اس کے ریاسی کروائی, پھر اس کے ثبوت بھی دکھائے اور وہ بل بھی دکھائے, اس کے ساتھ پھر اس نے وہ کارڈز کے جو پیمنٹ تھی وہ بھی دکھائی ساری, مطلب یہ آپ کو بھی یاد ہوگا.
جی جی بالکل.
پھر آپ کو یہ بھی یاد ہوگا کہ ایک فوٹیج بھی چلی, ریاض نے پھر دوبارہ قرآن سر پہ رکھ کے یہ بات کہی کہ پھر وہ فوٹیج دکھائی جس میں ایک میجر, ریٹائرڈ میجر اس کے پاس آیا تو وہ 5 کروڑ روپیہ چیف جسٹس کے نام پہ رشوت لے کے گیا, وہ فوٹیج بھی دکھائی گئی اور وہ گفتگو بھی سنائی گئی جو کہ میجر اور اس کے درمیان ریٹائرڈ میجر کے نام جو تھے. اب اس کی چلاکی تو یہ ہے کہ اس نے موسٹلی اپنی جو اس کا جتنا بھی سیٹ اپ ہے اس کے اندر اس نے ریٹائرڈ جنرل, بریگیڈیئر کرنل,
آرمی آفیسرز کو رکھا ہوا
کیے ہوئے ہیں, نام اس نے بیریئر رکھ لیا ہے اور باقی اس نے جتنے بھی ریٹائرڈ افسر ہوتے ہیں اس کے اندر رکھ لیتا ہے. بڑی پرکشش قسم کی الاؤنسز اور تنخواہیں انہیں دی جاتی ہیں. میں آپ سے آپ کے توسط سے یہ میں کہنا چاہتا ہوں, اس میں کوئی شک نہیں, میں نے بہت ریسرچ کی, میں نے یہ دیکھا کہ آرمی آفیسر جتنے بھی ہیں وہ تقریباً 55 سال کی عمر میں ریٹائر کر دیے جاتے ہیں, 55 سال کی عمر میں زیادہ کیے جاتے ہیں, باقی ان کی عمر اتنی باقی ہوتی ہے کہ وہ اور کام کر سکیں. تو کیا جب آرمی نے ہمارے فوجی فاؤنڈیشن جیسے ادارے بنائے اور بہت سی چیزیں بنائی, بلکہ ہمارے لوگوں کو, پاکستان کے لوگوں کو پتا نہیں کہ آپ نے جو ہماری فوج نے اور چائنا نے مل کے جو سلک روڈ بنائی وہ 7 wonders کے اندر آتی ہے, لیکن پتا نہیں کیوں 7 wonders میں نہیں دیا جا رہا, مطلب میں, کیونکہ آپ بھی انجینئر ہیں, میں بھی انجینئر ہوں, میں اس حوالے سے بات کر رہا ہوں کہ جو آپ اور میں اس کے بارے میں دیکھ کے رائے قائم کریں گے, غیر جو غیر انجینئر ہے وہ اس کے بارے میں وہ رائے نہیں قائم کرے گا. ہم تو پورا, ہم تو کوئی بلڈنگ یا کوئی سڑک یا کوئی پل دیکھتے ہیں تو ہم تو پوری اس کا پورا جو بیک گراؤنڈ جو ہوتا ہے اس کی بلائنڈنگ سے لے کے اوپر تک ہمارے ذہن میں ہوتی ہے ساری چیز. مطلب اس ساری خدمات کے باوجود آپ این ایل سی کا ادارہ بھی آپ نے بنایا, سارے پن بنائے, آپ کو یاد ہے کہ عائشہ نے ایک کتاب لکھی تھی آرمی کے تمام پرائیویٹ کاروبار کے تجارت کے اوپر, مطلب تو اس کا ابھی تک خاطر خواہ جواب کیوں نہیں آ سکا؟
آج اس کا جواب کتاب کی شکل میں نہیں آیا, لیکن ویسے تو جواب چھوٹے چھوٹے ٹکڑوں میں آتے رہے ہیں, کیونکہ میں خود رہا ہوں فوجی فرٹیلائزر کا ایم ڈی رہا ہوں, और फौजी फर्टिलाइजर अल्लाह के से
सेक्टरी भी रहे हैं
जी जी डिफेंस सेक्टरी भी रहा हूँ। तो बात यह है कि अब यही मसला है ना कि इतने झूठ और तूफान के मुकाबले में या तो फौज सारे काम छोड़कर ये काम शुरू कर दे। मैं हमेशा ये कहा करता हूँ कि देखें फौज का काम है मुल्क की हिफाजत करना, अवाम की हिफाजत करना, इसकी फिजिकल हिफाजत करना, और ये अवाम का काम है कि फौज की इज्जत की हिफाजत करें अगर वो समझते हैं कि ये इस काबिल है ये इंस्टीट्यूशन। अभी अगर हम अपने हर महाज के ऊपर ये साथ ये कि ये महाज भी खोल लें कि सुबह से शाम तक जो यहाँ पर हमारे ऊपर हमले होते हैं उनका हम जवाब देते रहें तो फिर तो आप देखेंगे कि फौज की बहुत सारी एनर्जी इसी में खर्च हो जाएंगी। उन्होंने जो कुछ लिखा वो झूठ है, अक्सर उसमें से झूठ है, उन्होंने झूठ और सच की मिलावट की है और उसको रखा है। ये तो अब पढ़ने वालों को सोचना चाहिए, फिर लोगों ने सवाल पूछे उनके जब जवाब आए तो फिर पता चला कि भी ये सारी बातें दुरुस्त नहीं है। एक तो मैं ये बताऊं समीउल्लाह साहब के फौज के सिर्फ जो जनरल्स हैं या बहुत सीनियर छोटे रैंकों में जैसे सुबेदार मेजर वगैरह होते हैं वो इस उम्र को पहुंचते हैं जिसका आप जिक्र कर रहे हैं 55-56 साल। मैं 56 साल में रिटायर हुआ, बाकी जो हमारे मेजर्स हैं वो तो 45 साल में रिटायर हो जाते हैं, 46 साल में रिटायर हो जाते हैं। तो उनका एक निज़ाम होना चाहिए जो कि हमारे मुल्क में नहीं है। मैंने तो कहा था कि इनको आप पुलिस में भर्ती कर सकते हैं, रेंजर्स में भर्ती कर सकते हैं और कोई काम, एक लंबी बहस है। ओवरऑल जो आप बात कर रहे हैं उसका जवाब मैं ये दूंगा कि देखिए अगर तो कोई निज़ाम हो मुल्क में तो फिर तो चीज़ें निज़ाम के मुताबिक चलती हैं। मैं वो बात कर रहा हूँ जो आप बहरिया के मुतल्लिक बात कर रहे थे। बहरिया की पहली बात तो ये है कि उसकी जो कामयाबी है जो नज़र आती है उसकी वजह ये है कि उसने उसको पता चल गया कि फौजी काम करते हैं, सारे फौजियों को उसने वहाँ रखा हुआ है। तो रिटायरमेंट के बाद आपको पता है कि आप किसी को पाबंद नहीं कर सकते कि तुमने कौन सी नौकरी करनी है कौन सी नहीं करनी सिवाए जनरल ऑफिसर्स के। जनरल ऑफिसर्स के सिलसिले में मैं इस बात का कायल हूँ कि उनको पाबंद रखना चाहिए कि वो हर नौकरी के लिए ना गिर पड़े, उनको थोड़ा सा उनके ऊपर कदरन होना चाहिए कि जी आप ये वाला काम ना करें। और अल्लाह ताला के फजल करम से और इस कौम की कुर्बानियों की वजह से जनरल जब रिटायर होता है तो उसको मजीद नौकरी की जरूरत होती भी नहीं है, जब तक कि वो सिर्फ अपने आप को थोड़ा सा मसरूफ रखने के लिए या अपना जो कुछ उसने हासिल किया है इल्म और तजर्बा उसको वापस कौम को देने के लिए अगर कोई काम करे वॉलंटरली तो वो ठीक है, अदरवाइज ये कमाने के लिए मजीद उसको जरूरत नहीं है, उसने अपना पेंशन उसको मिलती है और सारी चीजें हैं। तो बस वो बात ये है कि जब तक हम मुल्क का निज़ाम ठीक नहीं करेंगे तो ऐसी पर्सनैलिटीज और जो उनके आगे फिर वो जिनके वो परवरदा होते हैं या जिनकी वो परवरिश करते हैं ये तो चलता रहेगा। तो इसलिए कोशिश हमें पूरी करनी चाहिए कि पूरे निज़ाम में कोई तब्दीली के बारे में सोचें, इसके बारे में कोई प्रैक्टिकली कोई काम करें। तो उसमें साफ जहर है कि वो सबके मिलकर करने का काम है, अकेली फौज नहीं कर सकती। आपको पता है मैं तो उसके ऊपर लगा हुआ हूँ, मैं ये सिस्टम रीसेट जो मैं आपको बात कर रहा हूँ मैं हर महाज पेश का जिक्र करता रहता हूँ और लोग इसमें काफी बुरा भी मानते हैं लेकिन अपना काम जो है वो करते रहना चाहिए। तो ये हमें दुआ करनी चाहिए कि अल्लाह ताला कोई ऐसा लीडर हमें मुहैया करे जो इस निज़ाम को सही नज़म के अंदर ले आए। वो जब चल पड़ा तो देखिए एक जमाना था कि हमारी ब्यूरोक्रेसी मशहूर थी दुनिया में अपनी जहानत के लिए, अपने काम करने के लिए। ये मैं अयूब खान के जमाने की बात कर रहा हूँ, उस जमाने में जो डिप्लोमेट थे हमारे वो ऐसे थे कि दुनिया मानती थी कि जहां ये जाएंगे निगोशिएट करेंगे अच्छा काम करेंगे, ब्यूरोक्रेसी हमारी मानी ब्यूरोक्रेसी थी। या ऐसा ऐसा चीजें खराब हुई हैं तो अगर हम अच्छे थे और बुरे हो गए हैं तो इंशाल्लाह दोबारा अच्छे होने के इम्कान मौजूद हैं क्योंकि खमीर तो वही है ना। तो आप इंजीनियर रहे हैं, आपने काम किया मिडल ईस्ट में यूरोपियन कंट्रीज में, आपकी जहानत को आपकी फरासत को लोग मानते होंगे। हमारे डॉक्टर्स जहाँ बहन बैठी हुई है कनाडा में अमेरिका में अपना नाम है उनका जो जब वो काम करते हैं। हम किसी से कम नहीं है, जेनेटिकली वी आर ए स्ट्रॉन्ग पीपल स्ट्रॉन्ग नेशन। इंशाल्लाह जब अल्लाह चाहेगा और जब मिलकर हम कोई काम करेंगे हमें अच्छी लीडरशिप जब मिलेगी तो निज़ाम भी ठीक होगा और ये मुल्क जो है ना
इंशाल्लाह सर इंशाल्लाह। एक और तलख सवाल, एक और
जब आप डिफेंस सेक्रेटरी थे तो जब इस्लामाबाद एयरपोर्ट जब विजिट के लिए गए तो आपने देखा कि एक रनवे के पैरेलल एक और रनवे बनाया गया है जो कि टेक्निकली तौर पे वो गलत भी था और मुल्क के करोड़ रुपए उस पर जाया कर दिए गए। क्या आपने उस पर एक्शन लिया या एक्शन लेने की दरखास्त आपने को नोट्स?
जी मेरे ही एक्शन लेने की दरखास्त की वजह से मुझे वहां से निकाल दिया गया था और अच्छा। मैं डिफेंस सेक्रेटरी नहीं रहा था, मैं जो ही वहां पर गया मैंने देखा, मैंने पहला सवाल यही पूछा। और आप बाय द वे आपको बताऊं कि उसके कंसल्टेंट अमेरिकन फर्म थी और वो कंसल्टेंट वहां बैठा हुआ था, उसको मैंने कहा कि आप ये बताइए कि यहाँ दो जहाज पैरेलल उतर सकते हैं? उनका नहीं। मैंने कहा क्यों, इनका फासला कम है आपस में? तो मैंने कहा क्यों आपने फासला कम रखा है, क्यों इतने अरबों रुपए आपने खर्च कर दिए? ये तो समील साहब आप एक बात कर रहे हैं ना, इकोनॉमिक हिटमैन।
अमेरिका के हम कंसल्टेंट हैं और आपने अमेरिकन को बुला लिया कंसल्टेंट के लिए?
जी बस वही पहले से चल रहा था, यही तो मामला है। मैं आपको एक छोटी सी मिसाल देता हूं कि सिविल एविएशन अथॉरिटी पाकिस्तान की जो है वो 34 एयरपोर्ट्स को लुक आफ्टर कर रही है, 34 है या 35 है, उसमें से सिर्फ 18 एयरपोर्ट्स ऑपरेशनल है। तो बाकी ये 14 या 16 एयरपोर्ट्स हैं, आपका क्या ख्याल है कि वो क्यों बनाए गए? हर एयरपोर्ट कम अज कम पुराने जमाने का हिसाब भी लगाएं तो 35 से 60 अरब रुपए का बनता है, गो कि आजकल तो आपको पता है 100 अरब से ऊपर है।
जी,
इकोनॉमिक हिटमैन, इकोनॉमिक हिटमैन। हमें कर्जों कर्जे हमारे ऊपर लादे गए और ये भी इंश्योर किया गया कि वो कर्जे ऐसी जगहों पर इस्तेमाल हो कि कोई अवाम को फायदा ना पहुंचे। हमारी अपनी कोताही है इसमें, मैं ये नहीं कि दूसरों को दोष नहीं देता, एडमिन ने तो जो करना था तो किया। तो ये हमारे ऊपर जो कर्जे हैं ये इस्तेमाल भी ऐसे हुए हैं जिसका मैंने आपको एक मिसाल दे दी है, तो किस किस का रोना रोएंगे? ये इस प्रोग्राम खत्म हो जाएगा और अब
जी सर मैं आपका बहुत सारा टाइम लेना नहीं चाहती, मैं बहुत सारा टाइम लेना नहीं चाहती। आप समीर मलिक साहब बड़ी प्यारी चीज आपने हाईलाइट की, मगर उसका खुमियाजा भी जनाब जनरल साहब ने बड़ा भुगता। मेरा सवाल जो है, पाकिस्तान में अनफॉर्चुनेटली हम एक प्लेटफॉर्म पे नहीं है। वो कहते हैं जी अंग्रेजी की तालीम नहीं होनी चाहिए, हालांकि पूरी दुनिया में रिकॉग्नाइज होने के लिए, आप मुझे गलत समझे, व्लादिमीर पुतिन की मिसाल दी जाती है, वो बात उर्दू में बढ़ते हैं पर उनको अंग्रेजी बहुत अच्छी बोलनी आती है। तो अंग्रेजी इज अ वे, जैसे पाकिस्तान द ब्यूटी ऑफ पाकिस्तान उर्दू इज कि हम चारों सूबे आपस में मिले हुए हैं। पाकिस्तान में लोगों को आपने डंडा पकड़ा के सिर्फ मौलवियों के पीछे लगा के उनको उनको ये टीएलपी जैसे लोग ही क्रिएट कर दिए, बिकॉज दे डोंट हैव जॉब्स, तो क्या करेंगे वो? फिर ये गंदी गंदी एक्टिविटीज करेंगे, फिल्में देखेंगी, नंगी वीडियोस देखेंगे। अगर आप गूगल पे जाएं तो सबसे ज्यादा पाकिस्तानी है जो इन चीजों को गूगल करते हैं, बिकॉज दे हैव नथिंग टू डू ना। अच्छा, मगर मैं देख रही थी आपने कहा कि एक आर्मी आर्म मेजर जो है वो जल्दी एज में रिटायर हो जाते हैं, बट दिस इज वेरी अनफॉर्चुनेट, ऑल दी मेन पोजीशंस इन पाकिस्तान ऑक्यूपाइड बाय द रिटायर्ड आर्मी ऑफिसर्स, गवर्नर खैबर पख्तूनख्वा, लेफ्टिनेंट जनरल रिटायर्ड आलम, डीजी नैब मेजर शहजाद सलीम, वजारत सदबाब मंशियात ब्रिगेडियर एजाज, मुहतसिब पंजाब मेजर रिटायर्ड सलमान आजम, चीफ सेक्रेटरी बलोचिस्तान कैप्टन रिटायर्ड फजील, चेयरमैन सी पैक अथॉरिटी लेफ्टिनेंट जनरल रिटायर्ड आसम बाजवा, चेयरमैन नादरा ब्रिगेडियर रिटायर्ड खालिद लतीफ सीईओ, यानी इट्स अ ह्यूज लिस्ट, चेयरमैन पीआईए एयर मार्शल अरशद महमूद, चेयरमैन वाबडा लेफ्टिनेंट जनरल मुजम्मल हुसैन, चेयरमैन डायरेक्टर स्पार्को, यानी यहां पे भी जनरल्स के नाम आ रहे हैं। आप भी जनरल हैं, आप क्यों नहीं कहीं कर रहे कुछ? आपको भी कोई पोजीशन होनी चाहिए थी। तो मैं सोच रही थी कि आम पाकिस्तानी को मर जाना चाहिए, दे शुड डू। ये अमेरिका में एक दफा हुई थी इज्तिमाई खुदकशी, मेरा ख्याल सारे पाकिस्तानियों को मर जाना चाहिए, आप क्या कहते हैं?
नहीं मैं देखिए बात ये, मैं सिर्फ आपको एक ये छोटी सी मिसाल देता हूँ कि मैं जब फौज में भर्ती हुआ तो मैं सिंपल एफएससी था, उसके बाद फिर मैंने
अपने आप एजुकेशन इम्प्रूव की जी सर
जी जी इंजीनियरिंग की फौज में रहकर फिर मैंने मास्टर्स किया, मैंने अपने तौर पे मास्टर इंटरनेशनल रिलेशन में भी किया, फिर मैंने एमफिल की स्ट्रेटेजिक स्टडीज में, और उधर से जब एक ग्रेड 17 का कोई ऑफिसर दाखिल होता है किसी और महकमे में तो जरा वो बताए ना कि वो बाय द टाइम
कोई अपग्रेड नहीं करते,
तो उसने क्या किया?
बिल्कुल सही।
तो दूसरी बात ये कि आप ये देखिए कि जब पीआईए फौजी के पास नहीं था उस वक्त उसकी क्या हालत थी और आज उसकी क्या हालत है। ये पीआईए उस वक्त बना जब नूर खान और असर खान ने इसको बनाया है,
और नूर खान और वो थे जिन्होंने रिजाइन कर दिया था भुट्टो साहब को, अगले दिन रेजिग्नेशन भी उनकी बहन का बेटे को उन्होंने रखवाया था जो अपने बाप के दफ्तर में से पीआईए को ऑपरेट करता था, और जब भुट्टो साहब ने कहा भुट्टो जहां पर भी है भुट्टो भुट्टो है, तो अगले दिन नूर खान साहब आए, उन्होंने अपना रेजिग्नेशन भेज दिया कि चलवाओ अपने भतीजे से, ये पड़ा पीआईए, और उसके बाद पीआईए की जड़ों में पानी बैठ गया। जी सर,
उसके अलावा आप अगर आप हिस्ट्री देख लें वापडा की, तो वापडा में जब जब भी آرمی آفیسر رہے ہیں تو وابڈا ہیز ڈن ویل. ایون ابھی بھی اگر وابڈا نے آپ نے دیکھا ہے اچانک تھوڑا سا کام کرنا شروع کیا ہے تو وہاں پر ایک ایسا جرنیل ہے جو کہ ڈنڈا لے کے ان کے پیچھے پڑا ہوا ہے اور کام کروا رہا ہے. اس کے علاوہ اسٹیل مل اگر آپ دیکھیں جب جب یہ فوجیوں کے پاس رہی تو اس کی کارکردگی بہتری آپ کمپیئر کر لیا نا, تو یہ شکایت کافی نہیں ہے کہ یہ فوج اچھا کچھ آپ نے ایسے نام لے لیے جو کہ کیپٹن صاحبان جو کہ یا تو مقابلے کا امتحان دے کر وہ آئے بیوروکریسی میں تو وہ اپنا رینک ساتھ رکھتے ہیں ہمیشہ بڑے, چونکہ وہ دے فیل پراؤڈ کے دیور کیپٹن سم ڈے. آج تو وہ ان کی عمریں 55-60 سال کے ہیں. تو یہ اگر آپ کے پاس کوئی ایسے لوگ ہیں جن کا ایکسپیرینس اچھا ہے, جو ڈسپلنڈ ہیں, جن کے پاس ریکوائرڈ کوالیفیکیشن ہے, اگر آپ آج بھی اپنے کسی یونیورسٹی, آپ کی ایک ہی دو یونیورسٹی ہے جن کا نام ہے, جن میں سے ایک نسٹ ہے جو کہ فوجی چلاتا ہے, میں ایف ایف سی کا ہیڈ رہا 5 سال تک, وہ ہمارے اسٹاک ایکسچینج میں کیمیکل والے جتنی بھی کمپنیاں ان میں نمبر 1 رہی فار 5 ایئرز لگاتار. تو اگر تو اعتراض یہ ہو کہ فوجی کیوں ہے تو یہ تو نامکمل اعتراض ہے, اگر یہ اعتراض ہو کہ فوجی وہاں جا کے کام خراب کر رہے ہیں تو پھر یہ اعتراض مکمل ہوتا ہے. جو کہ میرے خیال ہے کہ اگر جو میں نے سٹیٹسٹکس کاؤنٹر پیش کی ہیں اگر آپ اس کو دیکھیں تو
سر آپ نے بہت پیاری بات, ہر چیز آپ نے مجھے لاجواب کیا. میرا آخری سوال آپ کے ساتھ,
میں اس کا جو جنرل صاحب نے کہا ہے بہت شکریہ. بائے دی وے سمیع اللہ ملک صاحب, جنرل صاحب السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں تو
ویسے حقیقت میں ہم دو پاکستان کے جیل میں یہاں بیٹھے ہوئے ہیں, آپ کو نہیں جنرل صاحب پتا.
یہ عرفہ جی نے جب مجھ سے یہ لسٹ شیئر کی تھی نا تو میں تو ان کو, آپ نے تو بڑا تفصیلی جواب دیا ماشاءاللہ سے, مگر سمیع اللہ ملک صاحب جنرل صاحب میں نے تو ان سے یہ صرف دو الفاظ میں کہا تھا, میں نے کہا تھا یہ پاکستانی فوج کے لوگ ہیں نا, ختم بات ہوگی.
نہیں مگر
باہر کی اگر فوج کے لوگ آ جائیں آ کے سنبھال لیں یہ بات, وہ اور بات ہے. یہ پاکستان کے فوج ہے, ایکسپیرینس ہے, ویری سسٹمیٹک.
سر میرا آخری سوال آپ سے جو ہے, میں آئی لو پاکستان, آئی لو مائی آرمی. میں تو اپنی آنکھ کھولی تو میں نے پاک فوج کو سلام کرتے وقت گزارا, اور میں نے تو ہم کچھ بھی نہیں تھے مگر وہ ایک ہمارا قریب ایک بارڈر تھا, مجھے یاد ہے ہم تو بہت چھوٹے تھے, پیچھے پولیس کی گاڑی آرمی کی گاڑی نظر آتی تھی, ہم ہاتھ ہلا ہلا کے آگے جایا کرتے ہوتے تھے. اینی ویز کشمیر کے حوالے سے مسلم امہ نے ساری زندگی تب سے یہ معاملے بنے کیش کیا فلسطین کو, کسی نے فلسطین کے لیے کچھ نہیں کیا. سعودی عرب سے لے کے یو اے ای سے لے کے ان تمام ممالک نے, اس کے بعد پھر سر کشمیر دوسرا معاملہ پاکستان بنا تو یہ بون آف کنٹینشن چھوڑ کے چلے گئے. ابھی جب پچھلے دنوں میں ہمارے پرائم منسٹر اور ہمارے چیف آف آرمی اسٹاف جب امریکہ آئے ہوئے تھے, سمیرا ملک صاحب غصہ مت کھائیے گا, تو باجوہ صاحب نے تو حالانکہ ریٹائر بھی ہونا تھا, تو امریکنز تو پھر بڑے پیارے لوگ ہیں, ان کو باقاعدہ بڑی پروٹوکول دی گئی, توپوں کی سلامی بھی دی گئی, اور ہمارے بہت پیارے دوست ہیں عظیم میاں صاحب, انہوں نے کشمیر کا سوال بھی کیا. اس کے بعد ٹرمپ صاحب ذاتی طور پہ انوالو بھی ہوئے, انڈیا ہماری لوگ واپس گئے اور انڈیا نے آرٹیکل 370 جو ہے اس کا معاملہ بیچ میں اٹھا کے لے آیا, مگر اب پھر دوبارہ سے مودی صاحب نے ہاتھ بڑھایا محبت کا. کہا جاتا ہے کہ کشمیر کا فیصلہ ہو گیا ہے, کوئی تو کوئی آپ کے نوٹس میں ہے کوئی بات؟
جی جی میرے نوٹس میں تو کوئی ایسی بات نہیں, لیکن کشمیر کے سلسلے میں ایک دو باتیں کہنا ضرور چاہوں گا. پہلی بات تو یہ ہے کہ کشمیر کا کوئی بھی ایسا فیصلہ جو کشمیریوں کو منظور نہ ہو وہ کیا نہیں جا سکتا, اور دوسری بات یہ کہ جو اکثریت ہے پاکستانیوں کی وہ بھی کوئی ایسا فیصلہ منظور نہیں کریں گے جو کہ اصولوں سے ہٹ کر ہو, جو ہماری بنیاد ہے کہ یہ یونائٹیڈ نیشن سیکیورٹی کونسل کے اس کے مطابق ہونے چاہیے. لوگ اپنے اپنے کوشش اپنے اپنے دماغ استعمال کرنے کی کوشش کرتے رہے ہیں. پہلے بھی آپ کو پتا مشرف صاحب نے جس کی بہت تعریف کی جاتی ہے, یہ ایک فیصلہ تھا وہ تقریباً ہو گیا تھا لیکن کشمیریوں نے اس کو نہیں مانا, اور میرا خیال ہے پاکستان کی اکثریت نے بھی نہیں مانا. تو میں تو اس قسم کے کسی بھی چیز کے خلاف ہوں جس میں اگر آپ بات چیت شروع کریں ہندوستان سے تو پہلا سٹیپ یہ ہونا چاہیے کہ کشمیریوں پر ظلم بند ہو اور پھر آپ بات چیت کا آغاز کریں. اگر آپ بات چیت کا آغاز کریں اور آگے چیزیں بڑھتی چلی جائیں, ادھر سے ظلم اسی طریقے سے چلتا چلا جائے تو وہیں پر ہمیں رک جانا چاہیے. یہ میرا خیال ہے اور یہ میں نے بڑے زوردار طریقے سے یہ خیال پیش کیا ہے, اب لکھا بھی ہے اس کے اوپر, اور میرا خیال اس کا اثر بھی ہوا ہے. آپ نے دیکھا ہوگا کہ کچھ تھوڑا سا اس طرف پیش رفت کم ہوئی ہے. یہ جو آپ کو ہاتھ بڑھتا ہوا نظر آ رہا ہے, یہ تو ممکن نہیں ہے. اگر ہم دیکھیں کہ ان کی جو آر ایس ایس کا پولیٹیکل فیس ہے, یہ جو بی جے پی ہے, تو یہ تو جو ان کا فلسفہ ہے وہی مسلمانوں کی طرف دوستی کا ہاتھ بڑھانے کا سوال ہی پیدا نہیں ہوتا. یہ کوئی چال ضرور ہو سکتی ہے, اور یہ چال میرا خیال ہے کہ امریکہ کے کہنے پر ہوئی ہے, جس کے ٹریپ میں پاکستان کے پھنسنے کے امکانات ہیں, اور میں ان کو بتا رہا ہوں کہ وہ اس میں پھنس نہ جائیں, کیونکہ امریکہ کو افغانستان سے نکل کر اب مزید کہیں پر اڈے بنانے کی ضرورت ہے, اور مقبوضہ کشمیر ان کے لیے بہترین جگہ ہے وہاں پر کہ وہ, تو وہ چاہتے ہیں کہ یہ ان کا کوئی ایسی مسالت ہو جائے کہ ہمارے وہاں پر ہونے کا دونوں ملکوں جو ہے نا اس کو مانے. یہ میرا اندازہ ہے, میرا اپنا تجزیہ غلط ہو سکتا ہے, یہ ہو نہیں پائے گا میری بہن. اللہ تعالیٰ کی ذات بھی ہے, انسان اپنے کوششیں کرتا رہتا ہے, اتنی قربانیوں کے بعد, اتنا خون بہ جانے کے بعد, اتنی شہادتوں کے بعد, اگر آپ اس معاملے کو کسی اور طریقے سے ختم کرنے کی کوشش کریں گے, یہ نہیں ہوگا. یہ کشمیر ضرور آزاد ہوگا, پاکستان کا حصہ بنے گا انشاءاللہ, یا جیسے بھی کشمیری چاہیں گے یہ اسی طریقے سے آزاد ہوگا, اور اس کا کوئی حل اگر کوئی تھوپنے کی کوشش کرے گا وہ منہ کی کھائے گا اور ذلیل ہوگا
انشاءاللہ. سمیرہ ملک صاحب آپ کچھ کہیں گے؟ جی
چھوٹی سی, جی چھوٹی سی بات میں کہنا چاہتا ہوں, یہ جو پینٹاگن نے ایک عرصے کے بعد ایک ریٹائرڈ ہونے والے جرنیل باجوہ صاحب کو توپوں کی سلامی دی ہے, تو اس کا جواب پینٹاگن دے, لودھی صاحب کیوں دے؟ پینٹاگن اتنا بڑا ادارہ ہے, وہ اگر اسے پتا ہے کہ تین چار مہینے کے بعد باجوہ صاحب ریٹائر ہو جائیں گے اور وہ اس کے بعد وہ انہیں سلامی دیتا ہے, تو پھر اس کا پینٹاگن جواب دے. دوسری بات یہ ہے,
نہیں مگر ان کا کوئی مقصد بھی تو انہوں نے حل کرانا ہوگا نا.
دیکھیں نا, بات یہ ہے کہ بین السطور آپ سمجھیں جو میں کہہ رہا ہوں, اور دوسری بات یہ ہے کہ پہلی دفعہ میں نے یعنی 70 سال میں, یعنی میری خیر عمر یعنی 70 سال سیاست کی نہیں ہوئی, ویسے تو میں 70 کا ہو گیا ہوں, لیکن میں آپ سے محسوس کرتا ہوں کہ بھائی یہ بات اگر میں نے زندگی میں کبھی نہیں سنا. میں امریکہ میں پڑھا ہوں, امریکہ میں رہا ہوں, میں ساری عمر میں نے امریکن فرم, دنیا کی جو چوٹی کی کنسرن کمپنی, اس میں یعنی اچھے عہدے بھی رہا ہوں میں, لیکن میں نے کبھی امریکن پریزیڈنٹ کو وائٹ ہاؤس کے اندر کشمیر کی میڈیشن کرنے کے بارے میں کبھی نہیں کہا, میڈیا کے سامنے نہیں کہا, بیک ڈور چینل پہ بات ہو یا وہ میں مجھے نہیں پتا. ٹرمپ نے یہ بات کی, اور آپ میری ویب سائٹ پہ جا کے پڑھ لیجئے, میں نے اس کو کہا تھا اللہ خیر کرے میری کشمیر کی, میں تو خود مقبوضہ کشمیر کا آدمی ہوں, میں نے کہا اللہ خیر کرے مقبوضہ کشمیر کی, یہ اس کے منہ سے جو بات نکلی ہے, ادھر باجوہ صاحب کو سلامی مل گئی ہے کئی توپوں کی, مطلب مشرف کو جو سلامی نہ مل سکی جو کہ ہر چیز اس کے لیے اس نے کی, تو میں نے کہا یہ اللہ رحم کرے. وہ اللہ نے اس طرح ہو گیا کہ وہ دو ہفتے کے بعد ہی ٹھیک ہی وہ اس نے 370 ریووک کر دی, مطلب مودی نے. اور میں نے جو خدشہ لکھا تھا, میں سوچتا ہوں کہ میری کیوں ایسی کالی زبان رہی یا ایسا کالم کروں گا, میں نے اس بات کا کیوں خدشے کا اظہار کیا. تو یہ باتیں جو ٹرمپ سے پوچھنے والی ہیں اور پینٹاگون سے پوچھنے والی ہیں, لودھی صاحب سے نہیں. لودھی صاحب ریٹائرڈ,
لیکن میں اپنے وہ اظہار تو کر سکتا ہوں نا, جیسے آپ نے اظہار کیا, اور یہ کالی زبان والی بات نہیں, یہ آپ کے اچھے انالیسز کی بنیاد ہے. اگر اللہ تعالیٰ نے آپ کو اور ہمیں ذہن دیا ہے, تو ہم جب اندازے لگاتے ہیں اپنے تجربے کی بنیاد پر, اپنے علم کی بنیاد پر, تو اندازہ ہو جاتا ہے کہ یہ, اور یہ چال اتنی آبویس تھی امریکہ کی کہ ہندوستان کے ساتھ ملی بھگت ہے ان کی. اور میں ہمیشہ کہتا رہا کہ اگر ہم نے ثالثی مان لی امریکہ کی, تو ایسے گڑھے میں گریں گے کہ کبھی ہم نکل نہیں پائیں گے. لیکن شکر ہے کہ ہم یہ بات باور کروانے میں کسی حد تک کامیاب ہو گئے ہیں, پاکستان انشاءاللہ اس گڑے میں نہیں گرے گا
انشاءاللہ انشاءاللہ.
آپ نے تو کئی موقعوں پہ یہ کہا بھی, موقع ہے پھڑ لو نا.
جی میں تو آج بھی اس بات کا قائل ہوں, میں نے اپنی فوج دیکھی ہے, میں اپنے لوگوں کو جانتا ہوں. ہمیں باور کروایا گیا ہے کہ آپ کسی کام کے نہیں ہیں, اور آپ کی اکانومی اور آپ کے گھٹنے لگ گئے, اور یہ آج بھی اگر پاکستان فیصلہ کر لے تو ہندوستان کو ایسا سبق سکھا سکتا ہے کہ ان کے جنریشن یاد رکھے.
بہت زبردست سر آپ نے بات کی, آپ کا بے انتہا شکریہ. انشاءاللہ میرا پاکستان حفظ و امان میں رہے, آمین سم آمین. آپ نے ٹائم دیا, آپ کا بے انتہا شکریہ. سوال بے انتہا سر, واقعی آئی مین اٹ, تھینک یو ویری مچ.
انفیکٹ یہ سول ملٹری ریلیشنز کے اوپر اسپیشلی بات کرتا ہوں, اور آپ نے اچھا اس قسم کے سوال پوچھے مجھ سے, دوبارہ بھی آپ جب بھی میں
سر آئی لک فارورڈ آپ دوبارہ بھی ضرور تشریف لائیے. میں صرف ایک یہیں پہ کہ پروگرام کے شروع میں بھی میں نے یہ کہا تھا کہ بعض اوقات کمیونیکیشن کا گیپ, میرا ادارہ آرمی از اے گریٹ انسٹیٹیوشن, آرگنائزڈ انسٹیٹیوشن ہے, اور جیسے ہم نے پچھلی دفعہ بھی یہ بات کہی تھی کہ انڈیا نے باقاعدہ ہمارے آئی ایس پی آر کی طرز کا ایک ادارہ بنایا تاکہ پراپر طریقے سے نیوز کو آؤٹ کیا جا سکے. ہمارا ادارہ بہترین ادارہ ہے. ایک سوال ہے, جس سے آئی ایم ریگولر لسنر, آئی ایم سن آف اے سولجر اینڈ اے لاٹ آف مائی فیملی ممبرز آر ان دا آرمی, اسٹل ڈونٹ انڈرسٹینڈ وائی یور آرمی چیف لیفٹ دا کٹ. یس سر, یہ سوال بڑا اچھا ہے. یہ آرمی کے آفیسر ہیں عبد الصمد, انہوں نے کہا ہے کہ جتنے آرمی چیفس ہیں, جیسے کیانی صاحب کی بات کر لیں, جیسے مشرف صاحب کی بات کر لیں, these army chiefs, they spend their life to defend the country and after the retirement, what makes them to leave country and settle abroad? سوال ابھی آیا ہے, میں تو ویسے خدا حافظ کر رہی تھی
ان سے. اب یہ ابھی تو صاحب وہ جواب نہیں دے پائیں گے. ان کو کہیں جی وہ گنتی کر دیں کہ کون کون سے لوگ باہر رہ رہے ہیں. یہ کیانی صاحب کو تو میں ہر ہفتے ملتا ہوں, یہ میرے سے 2 کلومیٹر دور رہ گئے. جہانگیر کرامت سے ہم ملاقات کرتے رہتے ہیں, وہ ادھر ہی رہتے ہیں. راحیل شریف آپ کو پتا ہے کہ اسپیشل سعودی عرب کے کہنے پر وہاں پر گئے ہیں. تو کون سا آرمی چیف ہے جو باہر ہے؟ ایئر چیف جتنے ہیں وہ یہاں پر موجود ہیں.
وہ پرویز مشرف صاحب باہر ہیں نا.
پرویز مشرف صاحب تو اس لیے باہر ہیں کہ جو ہی وہ اندر آئیں گے ان کو اندر کر دیا جائے گا, ادروائز تو وہ بالکل وہ بھی باہر نہ جاتے. تو بات یہ ہے کہ یہ لوگ مس انفارمیشن کا کتنا بڑا مثال آپ کے سامنے ہے کہ تمام آرمی چیف کو اس کو یہ بھائی کو بولے, یہ بچے کو یا یہ بڑا ہے جس عمر کا بھی ہے, کہ میں موجود ہوں آپ کے تھرو, میں نمبر لے لیں میرا اور مجھے یہ بتا دیں کہ کون سا آرمی چیف باہر ہے. اور اگر ان کو ان کا نام نہ ملے تو پھر یہ اپنے گریبان میں جھانکے ضرور کہ کس کے کہنے پر یہ مس گائیڈ ہو گئے. جی آرمی کوئی ایک بھی آرمی چیف باہر نہیں ہے میری بہن, ایک بھی ایئر چیف باہر نہیں رہتا, ایک بھی نیول چیف باہر نہیں رہتا. ایک وہ مشرف ہے وہ جس وجہ سے باہر, سب پتا ہے. کاکڑ صاحب ادھر ہی رہتے ہیں, میں ان کو ملتا رہتا ہوں. جہانگیر کرامت ادھر ہی رہتا ہے. کیانی صاحب کو میں ہر دو ہفتے کے بعد ملتا ہوں. سب لوگ ادھر ہی. کتنا بڑا جھوٹ
سر. آپ لاہور بیس کرتے ہیں؟
نہیں میں پنڈی میں ہوں.
سر میرے بہت پیارے, ہمارے لاہور جرنلز کی کالونی میں مجھے وزٹ کرنے کا موقع بھی ملا تھا. ہمارے بہت پیارے بڑے بھائی جنرل طارق حمید صاحب یہیں پہ ٹورنٹو میں کبھی کبھی آیا کرتے ہوتے ہیں. مگر آپ کا سر پہ انتہا شکریہ. اللہ تعالیٰ آپ کا حامی و ناصر, پاکستان آرمی کا حامی و ناصر ہے. آپ کے ٹائم دینے کا, اٹس ویری لیٹ ان پاکستان. دا بیوٹی از آئی واز ٹولڈ دیٹ آرمی, اگین بہت ساری باتیں جو ہوتی ہیں وہ ریومرز ہوا کرتی ہیں کہ آرمی آفیسر
کو جاگنے کے بڑے شیر ہیں. ہم نے ساری عمر رات کو جاگ کر فرضوں کی حفاظت کی, اس لیے کوئی مسئلہ نہیں.
ماشاء اللہ ماشاء اللہ. پاکستان زندہ باد, پاکستان پائندہ باد, آرمی زندہ باد. جنا صاحب آپ کا بہت شکریہ. سمیلا بھائی تاڈا تے بے انتہا شکریہ. I love you. اللہ تعالیٰ زندگی دے.
السلام علیکم.
وعلیکم السلام سر. آئی لک فارورڈ ٹاکنگ ٹو یو اگین. ول ٹیک سم کمرشل اینڈ کم بیک. اسٹوڈیو کا نمبر 416-620-1778.
پہلی سے 7 مئی تک سٹی آف برمپٹن منا رہا ہے اپنے جوانوں کے ساتھ نیشنل یوتھ لیگ. جی ہاں, پہلی سے 7 مئی تک پورا ایک ہفتہ, جس میں ہوں گی مفت ورچوئل ایکٹیویٹیز, سیشن اور بہت سے انعامات. brampton.ca/recreation پر جا کر رجسٹر کر کے کوپن کوڈ حاصل کریں, جس میں فری میڈیم سائز ڈومینو پیزا, ای وی گیمز کے گفٹ کارڈ اور نینٹینڈو سوئچ کنسول پرائز پیک جیسے انعامات جیتنے کا موقع. مزید معلومات ان پروگراموں کی رجسٹریشن کے لیے وزٹ کریں brampton.ca/recreation.
Rajdhani Sweets and Restaurant is now open for takeout services at Meadowville Town Center, Winston Churchill and Battleford Road, Mississauga.
Zakat for Change. Help us change life in this Ramadan. Aap apni zakat, sadqat, fitrat, fidya, kafara ya aur koi imdad Ikna Relief Canada ko dijiye. Fitra, $10 per person. Fidya and Kafara, $10 per day. To donate online, ignareliefcanada.ca/donate. Call 905-997-8777.
CIBC Global Money Transfer کے ساتھ اپنے پریوار کو زیادہ سے زیادہ خوشیاں دے. CIBC Global Money Transfer की $0 Transfer Fees का फायदा उठाएं और अपने परिवार तक पहुंचाएं और भी ज्यादा पैसे। आज ही CIBC.com/globaltransfer पर जाएं और प्रोमो कोड GMT50 के साथ अपने पहले ट्रांसफर पर वापस पाएं $50। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू।
Service to humanity is service to Allah. Muslim Welfare Center वो इदारा है जो बिना किसी कलर, रेस, रिलीजन के हर एक की खिदमत में सरगरम है। इस माह रमजान में जो कि नेकियां बांटने और समेटने का महीना है, आइए हम और आप मुस्लिम वेलफेयर सेंटर के प्रोजेक्ट रमदान के जरिए जरूरतमंद अफराद की मदद करें।
$60 की ये गिफ्ट बास्केट जिसकी रिटेल वैल्यू $100 है,
डोनेट करके एक खानदान के 4 अफराद को महीने भर के लिए राशन मुहैया कर सकते हैं। आइए और इस नेक काम में अपना हिस्सा डालिए। मुस्लिम वेलफेयर सेंटर 416-754-8116 टोरंटो से बाहर रहने वाले टोल फ्री 1-866-754-3111
mwcanada.org।
आइए टोरंटो को वैक्सीनेट करें, अपनी बारी आने पर कोविड की वैक्सीन लगवाएं। ऑनलाइन बुकिंग के लिए toronto.ca/covid19 पर जाएं या कॉल कीजिए 888-999-6488.
Imagine living in a world where doctors didn't exist. This is the reality for over 50% of Pakistan, a country where roughly 100 million people do not have access to basic primary health care. With your generous donations of Sadaqah and Zakat this Ramadan, we will continue to put health first. Make a donation to Indus Hospital Health Network by visiting indushospital.ca or calling 289-309-3895.
The world's biggest cricket tournaments, Vivo IPL and the Men's T20 World Cup 2021. IPL action live from April 9th. Hotstar Premier Nights brings you Abhishek Bachchan in the mother of all scams, The Big Bull. Streaming exclusively on Hotstar from April 8th. There's something for everyone, only on Hotstar. Sign up at a special price of $44.99 when you use the promo code 770AM. Visit hotstar.com/CA.
COVID-19 की वैक्सीन है और आप?
मुझे कैसे पता चलेगा कि COVID-19 की वैक्सीनें महफूज हैं?
जब भी कोई नई चीज आती है तो सवालात का जहन में आना आम बात है। हम आपको आगाह करना चाहते हैं कि हेल्थ कैनेडा सिर्फ उन वैक्सीनों की मंजूरी देता है जो महफूज, मुअस्सर और आला तरीन मयार की हामिल होती हैं। कैनेडा अपने आला मयारात और सख्त गिर वैक्सीन के जायजे के अमल की बदौलत दुनिया भर में जाना जाता है। COVID-19 की वैक्सीनों के बारे में canada.ca/covid-vaccine पर मजीद मालूमात हासिल करें। हुकूमत कैनेडा की तरफ से एक पैगाम।
J&G Mortgages deals with mortgages for self-employed, financing for second mortgages, 100% financing on builder purchases, new immigrants and low rates. If you're looking for a career in mortgage industry, J&G Mortgages is hiring for new and experienced mortgage agents. For more information, call Jarmanjeet Singh or Gurpreet Obey at 416-898-3800-416-898-3800. Brokerage license number 13034.
शाह जी रेक्सडेल हुंडे पे लेनी हो सोनाटा एलेंट्रा या फिर 300 सेंटा पे जल्दी से शाह अहमद को अभी फोन मिला लो रे क्योंकि शाह जी अब रेक्सडेल हुंडे पे
कारों के जादूगर शाह अहमद अब रेक्सडेल हुंडे पर हैं और शाह जी से बेटर प्राइस और सर्विस आपको कहीं नहीं मिलेगी। कॉल करो 416-817-2720
क्योंकि शाह जी रेक्सडेल हुंडे पे।
ओंटारियो का COVID-19 प्लान फैलाव को रोकने और जिंदगियां बचाने में मदद फराहम कर रहा है। जब तक हम सबको वैक्सीन नहीं लग जाती, मास्क पहनें, अपने हाथ धोएं और फासला रखें। रोजाना हजारों लोग वैक्सीन लगवा रहे हैं, आपकी बारी जल्द आने वाली है। ontario.ca/covid-vaccine-plan पर मजीद जानें या 300 जबानों में मालूमात के लिए 1-888-999-6488 पर कॉल करें। अदायगी शुदा मनजानिब हुकूमत ओंटारियो।
ਸੋਡੀ ਫਰਨੀਚਰ ਵੱਲੋਂ ਆਪਣੇ ਵੈਲਿਊਬਲ ਕਸਟਮਰਸ ਵਾਸਤੇ ਇੱਕ ਖਾਸ ਸੂਚਨਾ। ਲਾਕਡਾਊਨ ਦੀ ਮੌਜੂਦਾ ਸਿਚੁਏਸ਼ਨ ਨੂੰ ਦੇਖਦੇ ਹੋਏ ਆਪਣੇ ਕਸਟਮਰਸ ਦੀ ਸੇਫਟੀ ਲਈ ਸੋਡੀ ਫਰਨੀਚਰ ਨੇ ਕਰਬ ਸਾਈਡ ਪਿਕਅਪ ਅਤੇ ਡੋਰ ਡਿਲੀਵਰੀ ਦੀ ਸਰਵਿਸ ਸ਼ੁਰੂ ਕਰ ਦਿੱਤੀ ਹੈ। ਤੁਸੀਂ ਇਹਨਾਂ ਦੀ ਵੈਬਸਾਈਟ ਤੇ ਜਾ ਕੇ ਆਪਣਾ ਫਰਨੀਚਰ ਪਸੰਦ ਕਰੋ ਤੇ ਆਪਣਾ ਫੋਨ ਨੰਬਰ ਇਹਨਾਂ ਨੂੰ ਈਮੇਲ ਕਰੋ central@sodifurniture.com ਤੇ। ਸੋਡੀ ਫਰਨੀਚਰ ਦੀ ਸੇਲਸ ਟੀਮ ਵਰਚੁਅਲ ਟੂਰਸ ਅਤੇ ਬੈਸਟ ਡੀਲਸ ਲਈ ਤੁਹਾਨੂੰ ਆਪ ਫੋਨ ਕਰੇਗੀ। ਖੂਬਸੂਰਤ ਫਰਨੀਚਰ ਬੈਸਟ ਪ੍ਰਾਈਸਿਸ ਤੇ ਮਿਲੇਗਾ ਸੋਡੀ ਫਰਨੀਚਰ ਤੋਂ।
ਡਾਈਵੋਰਸ ਜਾਂ ਕਸਟਡੀ ਦੀ ਲੜਾਈ ਜ਼ਿੰਦਗੀ ਦੀ ਸਭ ਤੋਂ ਔਖੀ ਲੜਾਈ ਹੁੰਦੀ ਹੈ, ਕਿਉਂਕਿ ਤੁਸੀਂ ਉਸ ਸ਼ਖਸ ਨਾਲ ਲੜ ਰਹੇ ਹੁੰਦੇ ਹੋ ਜਿਸ ਨਾਲ ਤੁਹਾਡਾ ਘਰ, ਪਰਿਵਾਰ ਤੇ ਤੁਹਾਡੇ ਬੱਚੇ ਸਾਂਝੇ ਨੇ। ਉਸ ਵਕਤ ਕਈ ਸਵਾਲ ਉੱਠਦੇ ਨੇ ਕਿ ਪ੍ਰਾਪਰਟੀ ਕਿਸ ਕੋਲ ਜਾਏਗੀ, ਕਸਟਡੀ ਕਿਸ ਨੂੰ ਮਿਲੇਗੀ ਤੇ ਜ਼ਿੰਦਗੀ ਦੀ ਸਭ ਤੋਂ ਪਿਆਰੀ ਦੌਲਤ ਬੱਚੇ ਕਿਸ ਕੋਲ ਰਹਿਣਗੇ।
SNS ਲੋਅਰਸ ਕੋ ਇਹਨਾਂ ਸਾਰੇ ਸਵਾਲਾਂ ਦੇ
ਬੰਦਾ ਮੁਝੇ ਕਹਤਾ ਹੈ
ਹੱਕ ਲਈ ਲੜਨ ਵਾਸਤੇ ਲਿਆਕਤ ਹੈ,
ਕਹਤਾ ਹੈ ਆਈ ਐਮ ਵਾਚਿੰਗ ਯੂ ਸੋ ਆਫਟਰ 6 ਮੰਥਸ ਜੀ
SNS ਲੋਅਰਸ ਨੂੰ ਕਾਲ ਕਰੋ 416-655-2000।
Your census invitation has arrived in the mail. Your participation will help plan programs and services for your community. Your census, your community, your future. A message from the Government of Canada.
Kya aapki policy is pandemic mein aapko cover kar rahi hai? Maloom kijiye mujhse contact karke. Main hu Fazal Wadood, Insure Pro Financial Services se. Mera number hai 905-607-5000. 27 साल का इंश्योरेंस और अंडरराइटिंग का मेरा एक्सपीरियंस है। मैं मेक श्योर करूंगा कि आपको एक ऐसा प्लान दिलवाया जाए जो कि बेहतरीन हो और गारंटीड लोएस्ट रेट पे हो। कॉल कीजिए 905-607-5000। और हाँ, हर जुमेरात शाम को चैनल 770 पे मेरा प्रोग्राम सुनना ना भूलिएगा, जिसमें हम आपसे शेयर करते हैं बेहतरीन टिप्स इंश्योरेंस के बारे में।
مولانا لك محمد وعلى آله وصحبه وبارك وسلم اللهم صل على سيدنا ومولانا لك محمد اللهم صل على سيدنا ومولانا محمد اللهم صل على سيدنا ومولانا محمد।
जी साहब, प्रोग्राम में एक बार फिर से खुश आमदीद कहना चाहती हूँ। जनरल साहब से बात हुई, बहुत खूबसूरत इंसान। मैं जी कभी कभी जी तो अपने आप पे मैं इसको इम्प्लीमेंट करती हूँ कि जो प्यारे लोग होते हैं दे ऑलवेज, वो कहते ना, कह रहा है शोर दरिया से समंदर का सुकूत, जिसमें जितना जरफ है उतना ही वो खामोश है। वाकई अरबी में पढ़ा जाता है बेशुमार मराहल होते हैं। लोगों का काम क्या है, हाथ न पहुंचे अथू कौड़ी, दैट्स ऑल व्हाट इट इज। कहावत है, आपको अगर समझ आई हो, वैसे देखिए जिनको नहीं समझ आई, इसका मतलब क्या होता है, हाथ न पहुंचे थू कौड़ी,
अल्लाह ही माफी। मुझे इतना पता है कि पाक फौज जिंदाबाद।
नहीं, मगर एक कहा,
आई एग्री विद यू, दिस इज, आपकी बात सुनी मैंने भाई, मैं मुझे बोलने बुलाया कमरे में तो बातों करने जा रहा हूं। इनकी बात बड़ी खूबसूरत थी कि भाई वो फौज किस मुल्क की है, कौन लोग, यानी कि आपके अपने लोग हैं और एंड ऑफ द डे आई नो कि मैं तो कोई पाकिस्तान रहनी मजी मोस्टली, लेकिन लोगों को कहते हैं ना खाम खां का तंग करने की बात है।
हमने
और ये सारे पेड लोग हैं जिनका काम ये है कि
अगर माजी भाई, नहीं एक बात, नाइवनेस को भी आप जहन में रखिएगा, अगर वो पेड नहीं भी तो दे आर विक्टिम्स ऑफ फिफ्थ जनरेशन वॉरफेयर एंड सिक्स जनरेशन वॉरफेयर, दे आर विक्टिम्स ऑफ।
विक्टिम्स कैसे बने, वो दूसरे लोग जो पेड
हैं, उनकी सादगी ना, वो यहां से देखिए मैं आपको बताती हूँ। अब आज तक यूरोपियन यूनियन डिसइन्फो लैब डिस्क्लोज तो नहीं हुई थी, पीपल लोग इवन वेस्टर्न मीडिया ईयू डिसइन्फेक्ट।
मैं आपको इतना बताऊं, मैं मेरे तो रोंटे खड़े हो गया, खून गर्म हो गया जब मैंने ये सुना कि वो वहां के जो जज हैं उन्होंने कहा कि अपने ब्रिगेडियर साहब से कहिएगा कि आप वो इधर आ रहे हैं अपना टोपी और वो उतार के आए यहां पर, और अगर वो बात गलत निकली तो हम उसको हथकड़ियां डाल के निकाले जाए। उस दैट शुड हैव बीन द लास्ट डे फॉर दैट जज टू बी ऑन दैट सीट। टू से समथिंग लाइक अबाउट
आर्मी. अब डोंट बी इमोशनल, अभी हम यही बात करें, डोंट बी इमोशनल. मेरा कहने का मकसद जो इस वक्त आपके साथ है कि आप जनरल साहब ने हर बात का बड़े कामली जवाब दिया और हर बात का उन्होंने मुकम्मल तौर पर जवाब दिया. एनी वेज, एक इन्फॉर्मेशन जो मैं आपके साथ शेयर करना चाह रही हूँ वो आमिर शमसी इस वक्त यहाँ स्टूडियो में मौजूद है. मेरी आप तमाम लोगों से रिक्वेस्ट है, दिस इज समथिंग कि घर में बैठे हुए हैं, ईद का हल्ला गुल्ला भी रहे, प्रिकॉशनरी मेजर्स भी रहें, एसओपीज का भी ख्याल रखा जाए, तोहफे तहाइफ भी हों, थोड़ा सा गर्मी, थोड़ी सी हल्ला गुल्ला. तो जी आमिर, क्या प्रोग्राम है? और एवरीबॉडी इज कॉलिंग अस जस्ट से ओ माय गॉड, कर्नल साहब इज वेटिंग. बिल्कुल कर्नल साहब को मैंने अभी लेना है. एवरीबॉडी इज वेटिंग आमिर के किस नंबर पे रजिस्टर करवाना है.
अच्छा, प्लीज एक बार दोबारा मैं रिपीट कर दूं प्रोसीजर पूरा, एंड आमिर भाई और दिशान भाई भी सुन रहे हैं, तो मेक श्योर वी ऑल नो इट कि किस तरह हमने करना है. ये ईद की जो रजिस्ट्रेशन है वो हम शुरू करेंगे 6 तारीख के बाद. पहली बात तो ये, नॉट नाउ, 6 मई को जो हमारी अफ्तार है उसके बाद शुरू होगा ईद की रजिस्ट्रेशन. तो मेक श्योर उससे पहले नोबडी कैन से कि हम ईद को रजिस्टर करा रहे हैं. ठीक है?
बड़ा तुम बड़े तुम चलाक आदमी हो, मतलब तुम तो बेईमानी कर गए.
नहीं नहीं नहीं, मतलब ना, हाँ तो वजह सुन ले, वजह सुन ले पहले, वजह. 8 तारीख क्या है?
आज है 3
और 6 को अफ्तारी है, राइट? 6 मई को अफ्तारी, 3 दिन के बाद. तो वी आर नॉट मिक्सिंग इट ना माजी. तो अभी जो हमें नंबर आ रहे हैं दे आर गुड, दे आर कमिंग फॉर अफ्तारी.
6 को क्यों करा रहे हो तुम, 11 को क्यों नहीं कराते?
नहीं, 6 को करा रहे हैं क्योंकि 6 की बात हुई ना उन दिन की, 6 को करा रहे हैं. अच्छा, तो 6 तारीख को थर्सडे को इफ्तारी है. ठीक है? और अपना माजिद भाई की अफ्तारी के लिए एक डिफरेंट आइटम है. तो 6 तारीख की जो अफ्तारी है उसके अंदर 416-662-7861 पर आप टैक्स करें.
तो अफ्तारी में मतलब
अफ्तारी, जी हाँ, अफ्तारी के अंदर जो है ना वो जरा कैमरा डालना जरा माजिद भाई पर. अच्छा, तो अफ्तारी जो है वो 6 तारीख की है, बिटवीन 5 to 7. 5 और 7 के दरमियान लिखा ना यार, ये 5 to 7
का इसका मकसद ये हो गया. आज 3 तारीख है, 4, 5, 6
ओनली 100
थर्सडे
100 कार्ड और 100 पीपल. देखिए भाजी, अंडरस्टैंड समथिंग, ये हम कर रहे हैं इट्स लिमिटेड. ईद का फंक्शन की जो तैयारी हमने आपने डिस्कस किया है, हम 6 को फिर अनाउंस करेंगे और वो इट्स अ बिगर फंक्शन टू इट. अफ्तारी हमने रखी है, इट इज एज अ वार्म अप फॉर अस टू नो कि कम्युनिटी कितने बजे आती
सारे
है.
सारे के सारे चलो 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 6 तारीख को चलो 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 चलो. कहाँ चलो?
माई कोलाची.
माई कोलाची.
एड्रेस क्या होगा कोलाची भाजी?
डिक्सी एंड एग्लिंटन.
लिखा हुआ भी है ना, अपने एड्रेस होने पूरा.
मुंह से बोलो, टाइम कम है हमारे पास, मैंने इंडिया की खबर दी.
5120 डिक्सी रोड, 5120 डिक्सी रोड, इंग्लिंटन एंड डंडा, इंग्लिंटन एंड डिक्सी के ऊपर माई कोलाची में पहुंचना है हमने. और 5 to 7 के दरमियान अगेन द फर्स्ट 100.
7 बजे के दौरान हम यहाँ रेडियो पे भी आपके साथ होंगे. और जुमेरात को 6 मई का दिन बनता है, अफ्तारी आप करेंगे हमारे साथ. आई मीन यू विल सिट इन योर कार, नोबडी इज गोना कम आउट ऑफ द कार.
आपको गाड़ी में ही मिलेगी,
आपकी गाड़ी एंटर होगी और इट्स अ ड्राइव थ्रू. आप गाड़ी में 2 लोग हैं, 3 लोग हैं उसके मुताबिक, बट यू हैव टू रजिस्टर कि एक बंदा आ रहा है, 2 बंदे, बिकॉज यू अंडरस्टैंड कि वी हैव टू गेट दीज, और आमिर हैज टू गेट दीज फूड
रेडी, पैक्ड एंड रेडी बिफोर
यू कम. एंड रेडी बेहतरीन फूड होगी, देयर इज नो कॉम्प्रोमाइज. व्हाट इज फूड?
फूड के अंदर पुलाव है, कोरमा है, चना चाट है, समोसा है, खजूर है, और आपकी फेवरेट गुलाब जामुन है.
और गुलाब जामुन है. और ये अफ्तारी होगी, दैट इज ऑन
6th of May, Thursday.
माई कोलाची का बहुत शुक्रिया. ये स्पॉन्सर्ड बाय माई कोलाची, थर्सडे 6 तारीख को 5 से 7 के दरमियान. एक बात याद रखिएगा, दिस इज ओनली, वी डोंट वांट के आप रजिस्टर करवाएं, सिर्फ जो रजिस्टर करवाएंगे वही लोग इसमें आ सकते हैं. 150 लोग
समरा मेरी ये है कि 75 to 80 कार्ड्स क्यों भाजी, देखें वी हैव
टू. अच्छा, अब यहाँ पर आमिर मैं जो एक चीज शेयर करना चाहती हूँ, इसको इसने माइकोलाची की मिस्टर एंड मिसेस कुलाची, उन्होंने इसको स्पॉन्सर किया है।
इनके नाम है, मामा ने नाम रखे
शहाब, शहाब ताजा, ताजा की शहाब हसन। यहाँ पे आपको ताजा का गिफ्ट भी दिया जाएगा? नहीं
देंगे,
नहीं
दे देंगे। आपने कह दिया, आपकी बात तो ऐसी लिख दी, अगर आप चाहती हैं तो शाहब भाई सुनने को भी फोन करेंगे, मगर ये है कि हम उस दिन भी पर देखें, अगेन अंडरस्टैंड समथिंग, 150 लोगों की अफ्तारी है, विच मीन्स 75 नंबर्स, लेट मी फिनिश दैट, राइट। हर वहां पर आपको जो बाजी बात कर रही हैं, गोलगप्पों की बात कर रही हैं, तो ताजा के बहुत जबरदस्त पानीपुरी लॉन्च हुए हैं, तो हम उसको भी हम दे देंगे अफ्तारी वाले।
अगेन एवरीथिंग इज इन द कार, आपने घर जाके खानी है, एवरीथिंग यू विल बी गिवन, नोबडी विल टच इट, एवरीथिंग विल बी पैक्ड। आपने आमिर शमसी का फोन नंबर,
हर जो गाड़ी वहां पर आएगी
उनको नंबर दो बेटा,
416-662-7861 पे टैक्स करें,
6672
देंगे हम। और ये 6 मई की बात है, बिटवीन 5 एंड 7 एट 5120 डिक्सी रोड एट माई कोलाची।
मेरी आपसे रिक्वेस्ट है, आप